أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. پچھلے درس میں آپ کی خدمت میں کچھ ایسے اصول بیان کیے تھے کہ جن کو اگر مد نظر رکھا جائے تو ایک ایسے معاشرے کی تشکیل دی جا سکتی ہے کہ جس کے اندر تمام مسلمان اکٹھے رہ سکتے ہیں، پرامن زندگی گزار سکتے ہیں، آزادی کے ساتھ رہ سکتے ہیں، اور اکٹھے ہونے کا نتیجہ یہ نکلے گا کہ انسان اپنے مشترکہ دشمن کے خلاف کھڑا ہو جائے گا اور اس کے تمام منصوبوں کو خراب کر دے گا، شکست دے دے گا، اور دشمن کبھی جرأت نہیں کرے گا کہ مذہب اسلام کے خلاف اقدام کرے. ایک اصل جو آپ کی خدمت میں عرض کی تھی وہ تھی تقریب. تقریب کا معنی یہ ہے کہ ایک دوسرے کے قریب آنا. تقریب اصل میں سبب ہے وحدت کا، یعنی اگر تقریب ہو جائے مسلمانوں کے اندر تو وحدت اس کا نتیجہ ہے. تقریب یعنی جیسا کہ عرض کیا کہ قریب آ جانا، قریب سے ہے عربی کا لفظ تقریب. یہ تقریب کہاں کہاں کی جائے تاکہ وحدت کا نتیجہ نکلے، اس کے مختلف میدان ذکر کیے گئے ہیں. ان میں سے پہلا میدان علم ہے. علمی میدان کے اندر تقریب ہونی چاہیے. کیا مراد علمی میدان میں تقریب؟ یعنی جو شیعہ اور سنی کے درمیان مشترکات ہیں ان مشترکات کو پہچانا جائے، علمی طور پر تحقیق کی جائے، تحقیقی اصولوں کی بنیاد پر مشترکات کو ڈھونڈا جائے، مشترکات پر علمی کتابیں لکھی جائیں اور اچھے طریقے سے اس کو پہچانا جائے. اور جیسا کہ پچھلے درس میں بھی اشارہ کیا تھا کہ اگر کسی مذہب کے بارے میں تحقیق کرنی ہے تو اس بنیاد پر تحقیق کریں کہ اس کی اصلی ترین کتابوں کو تحقیق کے اندر لے کر آئیں، اس کے منابع کی طرف رجوع کریں اور ان کی انتہائی معتبر شخصیات کی طرف رجوع کیا جائے. ایسا نہ ہو کہ ایسی کتابوں سے رجوع کریں کہ جو دستے دوم ہیں، جو کہ دوسرے درجے کی ہیں، تیسرے درجے کی ہیں، چوتھے درجے کی ہیں، یا ایسی شخصیات کا سہارا لیا جائے کہ جو شخصیات معتبر شمار نہیں ہوتی یا ان کا اعتبار اتنا زیادہ نہیں ہے علمی میدان کے اندر کہ جتنا ان کے اصلی بزرگان کا ہے. بس ایک تقریب جو ہے وہ علمی میدان میں ہونی چاہیے، اور یہ انتہائی ضروری بھی ہے. کسی حد تک کام ہوا ہے لیکن کم ہے، بہت زیادہ اس پر محنت کرنے کی ضرورت ہے. دوسرا میدان اخلاقی ہے، کہ اخلاقی میدان کے اندر تقریب ہونی چاہیے. یہ بھی انتہائی اہمیت کا حامل ہے، اور آج اسی میدان کے اندر دشمن ہم سے استفادہ کر رہا ہے. اخلاقی میدان میں تقریب سے کیا مراد ہے؟ یعنی گالی گلوچ نہ دیں، فحش نہ دیں، ایک دوسرے کے اوپر طنز نہ کریں، اخلاقی اقدار جتنی بیان ہوئی ہیں ان پر عمل کریں. اگر اس اخلاقی میدان میں تقریب پر عمل کر لیا جائے تو دشمن کے بہت سارے منصوبے ناکام ہو جائیں گے. دشمن ایسے افراد کو سامنے لے کر آتا ہے کہ جو جان بوجھ کر دشمن کے ساتھ مل کر اخلاقی میدان میں آ کر گالیاں دینا شروع کر دیتے ہیں، فحش دینا شروع کر دیتے ہیں، توہین کرنا شروع کر دیتے ہیں، مقدسات کی پامالی کرنا شروع کر دیتے ہیں، جس کی وجہ سے اشتعال پیدا ہوتا ہے مقابل میں اور پھر تعصب کی فضا قائم ہو جاتی ہے، جس طرح کے ہم اپنے معاشرے کے اندر دیکھ بھی رہے ہیں. ہمارے اندر دوری کا سب سے بڑا سبب جو ہے وہ یہی اخلاقی میدان ہے. اور یہ بات ذہن کے اندر رکھیں، چاہے وہ شیعہ ہو یا سنی، اگر اخلاقی میدان کے اندر وہ تقریب کا خیال نہیں رکھ رہا، وہ گالی گلوچ سے کام لے رہا ہے، وہ توہین کے ساتھ کام لے رہا ہے، وہ مقدسات کی بے حرمتی کر رہا ہے، سمجھ جائیں کہ وہ اس مذہب سے کوئی تعلق نہیں رکھتا. اور جیسا کہ علماء بیانات دیتے بھی ہیں کہ ایسے افراد کا تعلق ہم سے نہیں ہے، لیکن لوگوں کو فریب دینے کے لیے ایسے افراد کو اس مذہب کا نمائندہ بنا کر پیش کر دیا جاتا ہے اور لوگ فریب میں آ کر ان کی بات مان جاتے ہیں. تو ہم اس پلیٹ فارم سے لوگوں سے یہ التماس کرتے ہیں کہ یہ قاعدہ اور قانون اپنے ذہن میں بٹھا لیں کہ اگر کسی مذہب کا کوئی بھی فرد किसी भी मजहब की अगर तोहीन करता है तो वो उस मजहब से ताल्लुक नहीं रखता, और उस मजहब के मोतबर अफराद की यह जिम्मेदारी बनती है, उलमा की यह जिम्मेदारी बनती है कि उससे बराअत का इजहार करें और उसको अपने सफ से जुदा कर दें। इसी अखलाकी मैदान के अंदर ही रहबर मुअज्जम सैयद अली खामनाई ने फतवा दिया था कि मुकद्दसात अहले सुन्नत की तोहीन करना हराम है, कि जिसको बाज शरपसंद लोगों ने आकर गलत रंग देने की कोशिश की और लोगों को यह फरेब देने की कोशिश की है कि रहबर मुअज्जम जो हैं वो अहले सुन्नत हो चुके हैं, या इस किस्म की तोहमतें लगाने लग गए कि रहबर मुअज्जम ये चाहते हैं कि हम तारीख के जो बाज पहलू हैं उनको भुला दें। हालांकि ऐसा नहीं है, रहबर मुअज्जम ने यह कहा है कि जब भी आप किसी भी मैदान में हो अखलाकी पहलू का दामन मत छोड़ें। मुकद्दसात की तोहीन क्यों करते हैं? इल्मी दलाइल के साथ मैदान में आए, मसाइल को इल्मी रंग के अंदर पेश करें और फिर आकर फैसला करें कि तारीख के अंदर जो वाकयात रूनुमा हुए हैं आया वो सही हैं या सही नहीं हैं। तो ये फिर उलमा का काम है, और दोनों मजहब आकर दलाइल के साथ मैदान में आए। और तीसरा मैदान अमली मैदान है कि तमाम मुसलमान इस मैदान में तकरीब पर अमल करें, यानी इस तरीके से मिल बैठें, ऐसे इकदाम करें जिससे इस्लाम का सर बुलंद हो। हमारे पास कुरान जैसी इलाही किताब है कि जिसके ऊपर किसी का इख्तलाफ नहीं है, हमारे पास पैगंबर अकरम की मुश्तरका ऐसी अहादीस हैं कि जिस पर किसी का इख्तलाफ नहीं है, हमारे पास ऐसे अकली उसूल मौजूद हैं कि जिस पर किसी का इख्तलाफ नहीं है, अगर इन सब की रोशनी में आकर हम ऐसे इल्म को तौलीद करें कि जिस इल्म के जरिए हम बशरियत को निजात दे सकें। आज आप सियासत के मैदान में देखें तो तमाम निजाम फिलाप हो चुके हैं, आज अगर आप इक्तिसाद के निजाम को देखें तो तमाम थ्योरीज जो हैं वो बातिल हो चुकी हैं। इसी तरीके से दूसरे मैदानों में चले जाएं, तमाम मैदान जो हैं इस वक्त खत्म होते जा रहे हैं, बशरियत नाउम्मीद होती जा रही है। लेकिन हमारे पास इलाही किताब है, हमारी पास इलाही किताब महफूज है, हमारे पास पैगंबर की अहादीस मौजूद हैं, हमारे पास अकली उसूल मौजूद हैं, फलसफा इस्लामी की शक्ल में मौजूद हैं। अगर हम उनकी रोशनी में बैठकर ऐसा इल्म तौलीद करें हर मैदान के अंदर, तो हम एक ऐसा निज़ाम इस्तेखराज कर सकते हैं कि जिससे हम पूरी बशरियत को मुदीरियत कर सकते हैं, पूरी बशरियत को बुहरान से निकाल सकते हैं। आज आप देखें गरबी मुआशरे के अंदर, मगरब दुनिया के अंदर अखलाकी बहरान है, लेकिन हमारे पास अखलाकी निज़ाम मौजूद है। आज सियासत का बहरान है, लेकिन इसी कुरान में इन्हीं रिवायात के अंदर इस सियासी निज़ाम मौजूद है, और इसी तरीके से बाकी मैदानों में। फ़कत यह है कि हम मुसलमान इकट्ठे बैठ जाएं और इसके ऊपर मेहनत करें और इज्तिहाद करें और ऐसे निज़ामों को इस्तेखराज करें जो बशरियत के लिए फ़ायदा मंद हैं और कारामद हैं। इससे इस्लाम की सरबुलंदी होगी, इससे मुसलमानों का सर बुलंद होगा और इस्लाम को ताकत मिलेगी, और इससे खुदा भी राज़ी होगा, खुदा का रसूल भी राज़ी होगा, और मासूमीन का दिल भी खुशहाल होगा। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।